के कष्टको सामना गरिरहँदा पनि हामीले पाप गर्न सम्भव छ कि परिस्थिति अनुसार परमेश्वरले पापलाई लिएर फरक व्यवहार गर्नुहुन्छ कि कष्टको समयमा चर्चले पापलाई नजरअन्दाज गर्न मिल्छ यी सबै प्रश्नहरूको जवाब हामी आजको हाम्रो वचन खण्डमा पाउँछौँ त्यसैले यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै प्रकाश दुई अध्यायलाई खोल्नुहोस् प्रकाश दुई अध्याय आज हामी प्रकाश दुई अध्यायको 12-17 पदबाट पर्गामोनको मण्डलीलाई लेखिएको पत्रलाई हेर्नेछौँ प्रकाशको पुस्तक बाइबलको अन्तिम पुस्तक हो त्यसैले यसलाई तपाईँले पछाडिबाट पढाउन सुरु गर्नुभयो भने चाँडै पाउनुहुन्छ प्रकाश दुई अध्यायको 12-17 पद शीर्षकमा छ पर्गामोनको मण्डली जसै म पढ्छु यहाँले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ र मलाई सुन्न सक्नुहुन्छ अनि पर्गामोनका मण्डलीका दूतलाई यो लेख यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्दछ मलाई थाहा छ तिमी कहाँ बस्छौ त्यहीँ जहाँ शैतानको सिंहासन छ तर पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि म माथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन् किनभने तिमीहरूसँग यस्ता कोही कोही छन् जसले बालामको शिक्षा मान्छन् इस्रायलीहरूका अगाडि ठोकरको कारण बनुन् भनी मूर्तिहरूलाई चढाएको भोजन खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए यसरी नै तिमी कहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कतिजना छन् यसकारण पश्चाताप गर नत्र त म तिमी कहाँ चाँडै आउँछु र मेरो मुखको तरवारले तिनीहरूसँग लडाइँ गर्नेछु जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ जसले जित्छ त्यसलाई म गुप्त मन्नको केही भाग दिनेछु र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु जो पाउनेले बाहेक अरू कसैले जान्दैन यो खण्डबाट हाम्रो वचनको मुख्य विचार यस्तो छ पश्चाताप गर नत्र त न्यायमा पर्नेछौ पश्चाताप गर नत्र त न्यायमा पर्नेछौ झुटो शिक्षादेखि पश्चाताप गर नत्र त न्यायमा पर्नेछौ यो खण्डलाई हामी पाँच भागमा विभाजन गरेर हेर्नेछौँ जुन वचनका पाँच बुदाहरू हुनेछन् पहिलो येशु न्यायकर्ता पद 12 येशु न्यायकर्ता पद 12 दोस्रो पर्गामोनको स्थिरता पद 13 पर्गामोनको स्थिरता पद 13 तेस्रो पर्गामोनको पाप 14-15 पद पर्गामोनको पाप 14-15 पद चौथो पश्चातापको आह्वान र न्यायको चेतावनी पद 16 पश्चातापको आह्वान र न्यायको चेतावनी पद 16 पाँचौँ तथा अन्तिम विजेताको इनाम पद 17 विजेताको इनाम न्याय स्थिरता पाप पश्चातापको आह्वान चेतावनी साथै इनाम पहिलो येशु न्यायकर्ता पद 12 यो पत्र पर्गामोनको मण्डलीलाई मण्डलीको दूतलाई लेखिएको हामी प्रकाशको पुस्तक 2-3 अध्यायबाट 7 चर्चहरूलाई लेखिएको पत्रहरू हेर्दैछौँ पर्गामोन लगायतका 7 मण्डलीहरू एसिया माइनरमा पर्छन् जुन हालको टर्की भन्ने देशमा पर्छ यी सबै मण्डलीका नाउँहरू सहरका नाउँहरू हुन् जस्तो कि रोमी कोरन्थी गलाती फिलिपी कलस्सी थेस्लोनिकी यी 7 मण्डलीहरू एकअर्काको नजिक 50-100 माइलको दूरीमा पश्चिम टर्कीमा अवस्थित थिए यी सबै ठाउँहरूको नाउँ परिवर्तन भएको छ तर तिनीहरूको भग्नावशेष भने अझै बाँकी छन् पर्गामोनको नाउँ पनि परिवर्तन भएको छ र अहिले यसलाई बेर्गामाको नाउँले चिनिन्छ। 133 बिसी बिफोर क्राइस्टमा रोमी साम्राज्यमा गाभिनुभन्दा अगाडि यो सहर लगभग 250 वर्षसम्म एसियाको राजधानी रहेको थियो। यो आर्थिक रूपमा समृद्ध एक व्यापारिक केन्द्र एक विकसित सहर थियो। यसका भग्नावशेषहरू अझै छँदैछन् जसमा किल्लाहरू प्राचीन मन्दिरका बचेका भागहरू ठुला ठुला पर्खालहरू खेलकुद अभ्यास गर्ने र भाग लिने ठाउँ साथै 10,000 मानिसहरू अटाउने थिएटर अझै देख्न पाइन्छ। तपाईँले इन्टरनेटमा बेर्गामा टर्की भनेर खोजेर हेर्न सक्नुहुन्छ। त रोमीहरूको प्रवेशसँगै यो सहर मूर्तिपूजामा अझ गहिरो रूपमा धकेलियो। यहाँ मुख्य रूपमा 4 देवी देवताहरूको पूजा गरिन्थ्यो, अथिना, अस्कलेपियोस, डाइनेसोस र जेउस। त्यहाँ ती देवी देवताहरूलाई समर्पण गरिएका मन्दिरहरू थिए। तर ती सबै देवी देवताहरूलाई पछि पार्दै पर्गाममा रोमी सम्राटलाई सबैभन्दा बढी पुज्न सुरु गरियो अनि एसियामा सम्राटको निम्ति मन्दिर बनाउने पहिलो सहर पनि पर्गामम नै थियो। यसरी त्यो प्रान्तमै पर्गामम सम्राट पूजाको केन्द्र बन्यो। अरू सहरहरूमा वर्षको एक दिन सम्राटलाई बलि चढाउनु पर्थ्यो र त्यो दिन क्रिस्चियनहरू खतरामा हुन्थे, तर पर्गाममा क्रिस्चियनहरू हरेक दिन खतरामा हुन्थे। यस्तो चुनौतीपूर्ण वातावरणमा जिइरहेका क्रिस्चियनहरूलाई यो पत्र लेखिएको हो। हामीलाई थाहा छ कि यो चर्च, हामीलाई थाहा छैन यो चर्च कसले स्थापना गरेको हो, प्रेरितको पुस्तकमा पनि यसको उल्लेख गरिएको छैन। र हामीले गएको हप्ताहरूमा गएको प्रचारहरूमा यो पत्र पठाउने व्यक्ति र पाउने व्यक्तिको बारेमा हेरिसकेको छौँ। र यहाँ येशु ख्रीष्टलाई धारिलो दुईधारे तरवार साथमा हुनेको रूपमा सम्बोधन गरिएको छ। दुईधारे तरवारले परमेश्वरको वचनलाई जनाउँछ। एफिसी 6:10-20 परमेश्वरको हातेतेरको बारेमा उल्लेख गरिएको छ। पवित्र आत्माको तरवारले हो जो चाहिँ परमेश्वरको वचन हो। तरवार वचन रहेछ र हिब्रूको खण्डमा हामी पाउँछौँ कि वचनले तरवारले जसरी काम गर्छ। हिब्रू 4:12 भन्छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र यो कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी र हाडको गुद्दीसम्मलाई भाग पारुन्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। एकजना विश्वासयोग्य पास्टर जोन मकार्थरले दुईधारे तरवारलाई यसरी व्याख्या गर्नुभएको छ। तरवारको दुई धारले अर्थात् दुईधारे तरवारले परमेश्वरको वचनको प्रभावकारिता र शक्तिलाई जनाउँछ, जसले मानिसको हृदयलाई मानिसको हृदयका गहिरा विचारहरू उजागर गर्छ र न्याय गर्छ। वचन कहिले निस्तेज अर्थात् भुत्ते हुँदैन। कतिले यसलाई यसरी व्याख्या गर्छन्, वचन दुईधारे छ, यसले सुन्नेलाई पनि काट्छ, यसले भन्नेलाई पनि काट्छ, यसले तपाईँलाई पनि काट्छ, यसले मलाई पनि काट्छ। होइन, वचन प्रचार गर्ने र वचन सुन्ने दुई क्याटेगोरी होइन, दुई वर्गहरू होइन, तिनीहरू एउटै वर्गमा पर्छन्। वचनले मानिसको हृदयको विचारलाई प्रकट गरिदिन्छ, यसले हाम्रो वास्तविकतालाई प्रकाशमा ल्याइदिन्छ, यसले हाम्रो पापलाई प्रकट गरिदिन्छ। जब हाम्रो पाप प्रकट हुन्छ हामी दुई तरिकाले प्रतिक्रिया दिन्छौँ। पहिलो, हामी हाम्रो पाप स्वीकार गर्छौँ र पश्चातापद्वारा पापबाट ख्रिस्तमा फर्कन्छौँ। दोस्रो, हामी निरन्तर पापमा जिइरहन्छौँ जसले हामीलाई न्यायमा पुर्याउँछ। वचनमा जीवन र मृत्यु लुकेको हुन्छ, अझ भनौँ परमेश्वरको वचनमा बचाउने र नाश गर्ने शक्ति छ। यसका मूल श्रोताहरू रोमी साम्राज्य मुनि रोमी शासन मुनि जिइरहेका थिए। उनीहरूलाई तरवारको अर्थ राम्रोसँग थाहा थियो, तरवारले न्यायलाई जनाउँथ्यो। त्यसको अर्थ यो पत्रको सुरुवात एकदमै भयानक छ, एकदमै डरलाग्दो छ। सायदै अरू पत्रहरू यसरी सुरु हुन्छन्। हरेक पत्रमा यीशुको विवरणहरू फरक फरक छन् र त्यसो गर्नुको उद्देश्य भनेको हरेक पत्रलाई पृथक बनाऊ भन्ने होइन, तर ती उद्देश्यपूर्ण रूपमा राखिएका छन्। र यहाँ यसको उद्देश्य भनेको जसले शासन गर्नुहुन्छ उहाँसँग समस्त अधिकार, उहाँलाई समस्त अधिकार दिएको छ भन्ने हो। बचाउने र नाश गर्ने शक्ति उहाँसँग छ, धारिलो दुईधारे तरवार उहाँको साथमा छ। त्यहाँ पक्कै पनि रोमी साम्राज्यबाट दण्डित हुने खतरा छ, तर येशूले गर्नुहुने न्यायको तुलनामा ती केही पनि होइनन्। तिनीहरू डराइरहेका छन्, तर सबैभन्दा बढी डर कसको भन्ने, रोमी सरकारको जसले केवल शरीर मार्न सक्छन् कि परमेश्वरको जसले शरीर र आत्मा दुवैलाई नाश गर्न सक्नुहुन्छ। याद गर्नुहोस्, उहाँसँग दुईधारे तरवार छ जुन धारिलो छ। यो धारिलो छ अर्थात् यसले काट्छ, भुत्ते भएको भए सायदै हामीले डराउनु पर्ने थियो. दाँत नभएको सिंह अथवा विष नभएको सर्प, खिल नभएको मौरी अथवा गोली नभएको बन्दुकसँग डराउन आवश्यक छैन. तिनीहरूको अगाडि पर्दा डर लाग्छ तर तिनीहरूले हामीलाई हानि पुर्याउन सक्दैनन्. तर येशूसँग धारिलो दुई धारे तरवार छ अनि तपाईँ उहाँलाई हल्का रूपमा लिन सक्नुहुन्न किनकि उहाँलाई हाम्रो बारेमा थाहा छ. हाम्रो वचनको दोस्रो बुदा पर्गामोनको स्थिरता पद 13. मलाई थाहा छ भने वाक्यांश सान्त्वनादायी र डरलाग्दो दुवै हुनसक्छ. कसले सुन्दैछ भन्ने कुराले फरक पार्छ र यहाँ यो वाक्यले दुवै भावनाहरू पैदा गर्छ किनकि येशूलाई तिनीहरूको स्थिरता साथै तिनीहरूको पापको बारेमा थाहा छ. येशूलाई तिनीहरूको बाँचिरहेको परिवेशको बारेमा थाहा छ. तिनीहरू कहाँ छन्? त्यहीँ जहाँ शैतानको सिंहासन सिंहासन छ. पक्कै पनि शैतानको सिंहासनलाई हामीले शाब्दिक अर्थमा बुझ्नु हुँदैन. शैतानको सिंहासनले क्रिस्चियनहरूप्रतिको पर्गामोनको त्यो शत्रुतापूर्ण वातावरणलाई सङ्केत गर्छन्. कतिले भने चाहिँ यसले त्यहाँको देवी देवताहरूको साथै सम्राटलाई गरिने पूजालाई जनाउँछन्. जे भए पनि यो ठाउँ मूर्ति पूजाको एकदमै बलियो पकड भएको थल हो. यो ठाउँमा क्रिस्चियनहरूले चरम यात्रा भोग्न स्वाभाविक थियो र उनीहरूले भोगिरहेका छन्। तर पनि तिनीहरू उहाँको नाउँमा स्थिर छन्। यहाँसम्म कि एन्टिपास तिनीहरूको माझमा मारिँदा पनि तिनीहरूले येशूमाथिको आफ्नो विश्वास त्यागेका छैनन्। चर्च परम्पराका अनुसार एन्टिपास त्यहाँको चर्चका बिसप अर्थात् पास्टर थिए जसलाई यूहन्नाले नियुक्त गरेका थिए. डोमिसियन पर्गामोनको शासक थिए जसको आतंकको शासन लगभग 81-96 चल्यो र यही समयावधिमा चर्च परम्पराको अनुसार एन्टिपासलाई काँसाको साडेभित्र राखी पोलेर मारिएको थियो. त्यति बेला पनि पर्गामोनको चर्च ख्रिस्टप्रति सत्य रह्यो. यहाँ तिनीहरूले भोगिरहेको सतावट अथवा कष्ट निन्दा हेला भेदवा थिचोमिचो कुटपिट वा कैदको होइन तर मृत्युको. एन्टिपासको बारेमा हामीलाई धेरै थाहा छैन तर हामीलाई जे थाहा छ त्यो पर्याप्त छ. उनी विश्वासयोग्य साक्षी थिए जसको वकालत ख्रिस आफैले गर्नुभएको छ. साक्षी भन्ने शब्दले मृत्युसम्मै ख्रिसको गवाई दिने कुरालाई जनाउँछ. यसको अर्थ उनी आफ्नो विश्वास योग्य साक्षीको कारण गवाईको कारण मारिए. अनि यो सबै उनले त्यो नाउँको खातिर गरे जुन सबै नाउँभन्दा उच्च छ अनि यही नाउँ पुकार्नेहरूले उद्धार पाउँछन्. त्यो नाउँ हो येशू. त्यही नाउँको प्रचार आज हामी पनि गर्छौँ किनकि त्यही नाउँद्वारा आज पनि मानिसहरूले उद्धार पाउँछन्. त्यही नाउँको खातिर आज पनि कष्ट आउँछ र त्यही नाउँमा हामी स्थिर बस्छौँ. तपाईँले सन्तानको कर्तव्य निभाउन चुकेकोले होइन, तपाईँ असल दाम्पति हुन चुकेकोले होइन, तपाईँ नराम्रो विद्यार्थी भएकोले, नराम्रो कर्मचारी, नराम्रो बोस, नराम्रो तपाईँले मित्रता कायम गर्न नसकेकोले होइन, तर ख्रिसको कारणले, ख्रिसको खातिर, ख्रिसको नाउँमा तपाईँ कष्टमा पर्नुहुन्छ. हामी कष्टमा पर्छौँ किनकि शैतानले परमेश्वरलाई घृणा गर्छ, त्यसैले संसारले हामीलाई घृणा गर्छ किनकि हामी संसारका होइनौँ. हामीलाई पनि संसारले शत्रुतापूर्ण व्यवहार गर्छ किनकि हामी पनि एक अर्थमा त्यहाँ बस्छौँ जहाँ शैतानको सिंहासन छ. हामी संसारमा छौँ अनि यस संसारको देवले यहाँ शासन गर्छ. हामी पनि आज सतर्क पर्छौँ. राज्यले हामीलाई पनि भेदभाव गर्छ, अझ भनौँ हामीलाई दमन गर्छ. त्यसैले त मानिसहरू आफैले क्रिस्चियनहरूको सुरक्षाको जिम्मा लिन विभिन्न सङ्गठनहरू स्थापना गरेका हामी पाउँछौँ. क्रिस्चियन भएको कारण हामीमाथि पनि कष्ट आउँछ. आज पनि क्रिस्चियनहरूले आफ्नो विश्वासको खातिर येशूको नाउँमा कष्ट भोगिरहेका छन्। यहाँसम्म कि उनीहरूले मृत्युको सामना गरिरहेका छन्। हामी सुन्दै थियौँ कि ओपन डोर्स जो सतावटमा परेका क्रिस्चियनहरू माझमा काम गर्ने एउटा संस्था हो, उनीहरूले सङ्कलन गरेको तथ्याङ्क अनुसार हरेक 2 घन्टामा एकजना क्रिस्चियनले आफ्नो विश्वासको खातिर ज्यान गुमाउँछ. प्रियहरू, कष्टलाई लिएर तपाईँहरू त हामी कसरी प्रतिक्रिया जनाउँछौँ? के तपाईँलाई क्रिस्चियनहरूले भोग्ने कष्टको बारेमा थाहा छ? जब तपाईँ आफ्ना क्रिस्चियन दाजुभाइहरूले भोगिरहेको कष्टको बारेमा सुन्नुहुन्छ के गर्नुहुन्छ? प्रियहरू, ख्रिस्टलाई हाम्रो कष्टको बारेमा थाहा छ, येशूलाई तपाईँको कष्टको बारेमा थाहा छ, र उहाँलाई थाहा छ भन्ने कुराले हामीलाई सान्त्वना प्रदान गर्छ, किनकि उहाँले सबै कुराको लेखाजोखा राख्नुहुन्छ। मलाई थाहा हुनु, तपाईँलाई थाहा हुनु, हामीलाई थाहा हुनु, वा संसारको शक्तिशाली व्यक्तिलाई थाहा हुनु र उहाँलाई, ख्रिस्टलाई थाहा हुनु एउटै कुरा होइन। उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ, किनकि उद्धार उहाँबाट आउँछ। उहाँलाई तिनीहरूको कष्टको बारेमा मात्र होइन तर तिनीहरूको पापको बारेमा पनि थाहा छ। यसले हामीले हाम्रो वचनको तेस्रो बुदामा ल्याउँदछ, पर्गामको पाप, पद 14 र 15। 14 पद तर भन्ने संयोजनसँग सुरु हुन्छ, जसको प्रयोग विचारहरूको भिन्नता देखाउनलाई गरिन्छ। 13 पदमा येशूले कष्टको बिचमा पर्गामको चर्चले देखाएको स्थिरताको प्रशंसा गर्दै हुनुहुन्थ्यो, तर 14 र 15 पदमा उहाँले तिनीहरूको विरुद्धमा उहाँसँग भएको कुराहरू बताउनुहुन्छ। 13 पदमा प्रशंसा गर्नुहुन्छ भने 14 र 15 पदमा तिनीहरूलाई हप्किदिनुहुन्छ। तिनीहरू कष्टको बिचमा छन्, विश्वासमा स्थिरता पनि देखाइरहेका छन्। त्यसको अर्थ यो होइन कि येशूले तिनीहरूलाई पाप गर्ने छुट दिनुहुन्छ, उहाँले पापलाई अनदेखा गर्नुहुन्न। यसो हेर्दा तिनीहरूमध्ये धेरैले येशूको नाउँमा स्थिर बसिरहेको हामी देख्छौँ, तर तिनीहरूमा यस्ता कोही कोही थिए जसले बालामको शिक्षा मान्दथे। त्यो सहरमा जुन कुराहरू भइरहेको थियो त्यो बालामको शिक्षा अनुसार भइरहेको थियो, र त्यसको प्रभाव चर्चमा पनि परेको हामी देख्छौँ। बालामको शिक्षाको बारेमा र बालामको बारेमा बुझ्न हामीले पुरानो करारमा जानुपर्ने हुन्छ, जुन हामीले भर्खरै अगाडि पनि पढिसकेको छौँ। बालामको बारेमा हामी गन्ती 22 अध्यायदेखि 25 अध्यायमा पाउन सक्छौँ। इस्रायलीहरू मिश्र देशबाट निस्केर आएको लगभग 40 वर्ष बितिसक्यो, उनीहरू परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको कनान देशतर्फ अगाडि बढिरहेका छन्। तर जसरी तिनीहरू कनानतर्फ अगाडि बढ्छन्, त्यहाँ पुग्नलाई तिनीहरू अरू देशहरू भएर जानुपर्छ। तिनीहरूलाई दिएको निर्देशनअनुसार तिनीहरू अगाडि बढ्दैछन्। याद गर्नुहोस्, मिश्र र कनानको बिचमा उजाड स्थान पर्छ र मिश्र देश कनानबाट दक्षिणमा पर्छ। अब इस्रायलीहरू मरुभूमिबाट उत्तरतर्फ अगाडि बढ्दैछन् र अहिले तिनीहरू एदोम देशको सिमानामा आइपुगेका छन्, जो कनानको दक्षिण पूर्वमा पर्छ। अब तिनीहरूले एदोमका राजा कहाँ यसो भनेर दूतहरू पठाउँछन्, तपाईँको भाइ इस्रायल मिश्रमा गएको थियो, त्यहाँ हामीहरू थिचोमिचोमा पऱ्यौँ र परमेश्वरले हामीलाई मिश्रबाट निकालेर ल्याउनु भयो। अहिले हामी तपाईँको देशको सिमाना नेर छौँ, बिन्ती छ हामीलाई तपाईँको देशबाट भएर जान दिनुहोस्। तर एदोमले तिनीहरूलाई जान दिएन। याद गर्नुहोस्, इसाकका 2 छोराहरू थिए, एसाब र याकुब। एदोमीहरू एसाबको सन्तान थिए र इस्रायलीहरू याकुबको, र एदोम तिनीहरूको देश थियो। एदोमले आफ्नो देशबाट भएर जान नदिएपछि इस्रायलीहरू पश्चिमतर्फ यात्रा गर्छन् र इस्रायलीहरू र एदोमको पश्चिममा नेगेब भन्ने देश पर्छ, र इस्रायलीहरू आउँदैछन् भन्ने सुनेर तिनीहरूसँग लडाइँ गर्न एदोमीहरू ती नेगेबवासीहरू निस्केर आउँछन् र इस्रायलीहरूका कतिजनालाई कैद गरेर लैजान्छन्। तब इस्रायलीहरूले परमप्रभुमा भाकल गर्छन्, पुकार गर्छन् र परमप्रभुले तिनीहरूको बिन्ती सुन्नुहुन्छ र इस्रायलीहरूले ती मानिसहरूलाई बिल्कुलै नाश गरिदिन्छन्। र फेरि एदोमलाई फेरो मार्दै उनीहरू उत्तरतर्फ अघि बढ्छन्। अब तिनीहरू एमोरीहरूको देशमा आउँछन्। तिनीहरूको राजा सिहोन र बासनको राजा ओगलाई उनीहरूले परास्त गर्छन् त्यहाँ आएपछि। यही क्रममा तिनीहरू अब मोआबमा आएका छन्। अहिलेसम्म इस्रायलीहरूले पराजित गरेको जाति जति राजाहरू थिए ती सबै मोआबभन्दा शक्तिशाली थिए। अब पक्की पनि मोआबको हंसले ठाउँ छोड्नु स्वाभाविक थियो, लडाइँ गरेर जित्नु असम्भव देखिएपछि तिनीहरूले एउटा जुक्ति निकाल्छन्। त्यसबेला सिप्पोरका छोरा बालक मोआबका राजा थिए, उनले युफ्रेटिस नेर भएका आफ्ना जात भएको मुलुक पतोरमा बोरका छोरा बालामका यसो भनेर खबर पठाए, मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो, तिनीहरू मेरै सिमानामा आएर बसेका छन्, अब आएर मेरो निम्ति यस जातिलाई श्राप दिनुहोस् किनकि तिनीहरू मभन्दा ज्यादै शक्तिशाली छन्, त्यसो गर्नुभएमा सायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकौँला, किनभने मलाई थाहा छ तपाईँले जसलाई आशिष दिनुहुन्छ त्यसलाई आशिष लाग्छ र जसलाई श्राप दिनुहुन्छ त्यसलाई श्राप लाग्छ। बालाम एक पैसाको निम्ति जोखाना हेर्ने व्यक्ति थिए, उसलाई केही मतलब छैन, जसले पैसा दिन्छ उसको सेवा गर्नमा हाजिर, श्राप दिएर इसरायलीहरूलाई कमजोर पारी तिनीहरूलाई परास्त गर्न अब बालकले बालामलाई भाडामा ल्याउँछन्। बालामले पनि इसरायलीहरूलाई श्राप दिन पाँचपल्टसम्म कोसिस गर्छन्, तर पाँचैपल्ट परमेश्वरले उसलाई त्यसो गर्न दिनुहुन्न, बरु उल्टो आशिष दिन लगाउनुहुन्छ। याद गर्नुहोस्, बालाम परमेश्वरको अगमवक्ता होइन, त्यसैले त उनी केवल श्राप दिन चाहन्छन् र बालकको पैसा पचाउन चाहन्छन्। तर यो खण्ड पढ्यो, यो पुरानो करार खण्डहरू पढिरहँदा त्यस्तो नदेखिन सक्छ, बालाम त्यति धेरै खराब नदेखिन सक्छ, तर नयाँ करारले बालामलाई कसरी व्याख्या गर्छ? पत्रुसले झुटो शिक्षकहरू र तिनको विनाशको बारेमा चर्चलाई सचेत गराउँदा यसो भन्छन्, दोस्रो पत्रुस दुई अध्यायको पन्ध्रमा उनी लेख्छन्, सोझो मार्ग छोडेर तिनीहरू कुमारमा लागेका छन्, खराब कामको लाभ असल माने बौरको छोरो बालामको पछि तिनीहरू लागेका छन्। त्यसै गरी यहुदाले पनि 11 पदमा लेख्छन्, तिनीहरूलाई धिक्कार किनकि तिनीहरू कैनको चालमा हिँड्छन्, लाभको खातिर बालामको भूलमा फस्दछन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्। बालामको मुख्य कमजोरी भनेको पैसा थियो, जसरी होस् जे गरेर होस् पैसा आउनु पर्यो, सही होस् गलत होस् असल होस् खराब होस् उसले केही देख्दैन, देख्छ त केवल लाभ पैसा। जसरी हुन्छ मेरो फलिफाप हुनु पर्यो, मलाई फाइदा हुनु पर्यो, मेरो आम्दानी बढ्नु पर्यो, मेरो लाभ हुनु पर्यो, मैले मेरो भाग मेरो कमिसन पाउनु पर्यो, म धनी हुनु पर्यो, म सम्पन्न हुनु पर्यो, मलाई प्रशस्त हुनु पर्यो, मलाई बसी बसी पुग्नु पर्यो, अनि यो सबै प्राप्त गर्न म जे गर्न पनि तयार। के हाम्रो कमजोरी पनि त्यही होइन र? हामी मुखले त स्वीकार गर्दैनौँ तर हामी पनि त्यसरी नै व्यवहार गर्दैनौँ र? के हामी चर्चका गतिविधिहरूलाई भन्दा चर्च बाहिरका गतिविधिहरूलाई प्राथमिकतामा राख्दैनौँ र? के हामी चर्च आउने भनेकै बाहिर कार्यक्रम वा काम नपर्दा होइन र? के हामी एकअर्का बिचको सङ्गतिलाई भन्दा खेलकुद मनोरञ्जन घुमफिर र पार्टीहरूलाई नि बढी रुचाउँदैनौँ र? चर्च नआउनलाई बाइबल नपढ्नलाई प्रार्थना नगर्नलाई सुसमाचार नसुन्नलाई अर्को विश्वासीसँग भेट नगर्नलाई उदार चित्तले नदिनलाई एकअर्काको सेवा नगर्नलाई अतिथि सत्कार नगर्नलाई चेलापनको सम्बन्धमा नरहनलाई जवाफदेहिताको सम्बन्धमा नरहनलाई हामीहरूसँग प्रशस्त बानाहरू हुँदैनन् र? तर यहाँ तिनीहरूको श्राप दिने योजना, बालाम र बालाकको श्राप दिने योजना फेल भएको देखिन्छ। तर श्राप दिएर तिनीहरूलाई रोक्न नसके पनि तिनीहरूलाई ठोक्कर लडाएर लडाउन त सकिन्छ नि, यसरी तिनीहरूको शक्ति कमजोर हुनेछ। त्यसैले बालामले बालकलाई इसरायलीहरूलाई मूर्ति पूजा र व्यभिचारमा संलग्न गराउन सिकाए। गन्ती 25 अध्यायमा हामीले पढ्दैथ्यौँ, तपाईँले पाउनुहुनेछ कि इसरायलीहरू सित्तिममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्न लागे। तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरू का बलिदानमा निम्तो दिए र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्डवत गरे। यसरी इसरायलीहरू पोरको बाल देवतालाई पुज्न लागे अनि इसरायलीहरूसित परमप्रभु रिसाउनु भयो। त्यसपछि परमप्रभुको क्रोधको कारण विपत्तिमा परि इसरायलका 24,000 मानिसहरू मरे। जसरी सित्तिममा हुँदा इसरायलीहरू मूर्ति पूजा र व्यभिचारमा संलग्न भए त्यसरी नै पर्गममको चर्चका कोही कोही मूर्ति पूजा र व्यभिचारमा संलग्न थिए। पन्ध्र पदमा यसरी नै तिमी कहाँ निकोलाइटसका शिक्षा पालन गर्नेहरू पनि कतिजना छन्। बालाम पुरानो करारको झुटो शिक्षक हुन् जसले इसरायलीहरूलाई पाप गर्न लगाए। निकोलाइटसहरू नयाँ करारको झुटो शिक्षक हुन् जसले चर्चहरूलाई पाप गर्न लगाए। चर्च परम्पराका अनुसार निकोलाइटसहरू निकोलाउसबाट आएका हुन् जो प्रेरित 6 अध्यायमा भएका 7 जना डिकनमध्येका एक थिए। जे होस्, पुरानो करार र नयाँ करारका यी दुवै झुटो शिक्षकहरूको शिक्षा भने एउटै छन्। झुटो शिक्षा चर्चमा कसरी प्रवेश गर्छ? युदा लेख्छन् युदा 1:4मा, किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएकाहरू कोही कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरीय मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन् र हाम्रा एकमात्र स्वामी र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन्। झुटो शिक्षा मानिसहरूद्वारा प्रवेश गर्छ अनि उनीहरू बाजा बजाउँदै आफूलाई चिनाउँदै पस्दैनन् तर गुप्त रूपमा प्रवेश गर्छन्। हुनसक्छ कतिलाई आफ्नो शिक्षा झुटो भएको थाहा नहुनसक्छ, तर यो सबै कुरालाई लिएर सिङ्गो चर्च जिम्मेवार हुन्छ। चर्च यसका सदस्यहरू हुन्, त्यसको अर्थ चर्चलाई झुटो शिक्षाबाट जोगाउने जिम्मा सिङ्गो चर्चको हो, केवल पास्टर र अगुवाहरूको मात्र होइन, यो हरेक सदस्यको जिम्मेवारी हो। तपाईँले के विश्वास गर्नुहुन्छ र कसरी जिउनुहुन्छ त्यसले प्रत्यक्ष रूपमा चर्चको शुद्धतासँग सरोकार राख्छ। एउटा सदस्य कमजोर बन्दा सिङ्गो चर्च कमजोर बन्छ, किनकि तपाईँ चर्चसँग जोडिनु भएको छ। अनि चर्च अनि सदस्यहरूलाई तिनीहरूको जिम्मेवारी अर्थात् तिनीहरूको कामको निम्ति तालिम दिने काम चर्चका अगुवाहरूको, अनि सदस्यहरूको काम आफ्नो अगुवाहरूको अधीनमा रहेर तिनीहरूको आज्ञा पालन गर्ने हो। कुनै पनि चर्चमा झुटो शिक्षा प्रवेश गर्नु भनेको यो सिङ्गो चर्चको कमजोरी हो र यसको निम्ति सिङ्गो चर्च जिम्मेवार हुन्छ। के तपाईँलाई एक चर्चको रूपमा आफूले गर्ने विश्वास थाहा छ? हामी चर्चको रूपमा के विश्वास गर्छौँ भन्ने कुराले के तपाईँ जानकार हुनुहुन्छ? आफूले गर्ने विश्वासलाई लिएर कहिले तपाईँले बाइबलसँग तुलना गरी हेर्नुभएको छ? के तपाईँलाई बाइबलको बारेमा हामी के विश्वास गर्छौँ भन्ने कुरा थाहा छ? के तपाईँलाई परमेश्वरको बारेमा हामी के विश्वास गर्छौँ भन्ने थाहा छ? मानव जाति, प्रभु येशू ख्रीष्ट, मुक्ति, पवित्र आत्मा, चर्च, बत्तिस्मा र प्रभुभोज अनि भविष्यको बारेमा हामी के विश्वास गर्छौँ भन्ने के तपाईँलाई थाहा छ? के तपाईँलाई चर्चको सदस्यको रूपमा आफ्नो जिम्मेवारीहरू थाहा छ? यदि बिर्सिनु भएको छ भने तपाईँसँग भएको सदस्य निर्देशिका खोलेर फेरि आफैलाई याद दिलाउनुहोस्, किनकि हामीले यसलाई बारम्बार सम्झिरहन आवश्यक छ। सदस्यहरू बलियो भयो भने मात्र चर्च बलियो हुन्छ, सदस्यहरू स्वस्थ भएमा मात्र चर्च स्वस्थ हुन्छ। चर्चको एक सदस्यको रूपमा तपाईँ र मैले विश्वास गर्ने र जिउने कुराले ठुलो महत्त्व राख्छ। झुटो शिक्षा मानिसहरूद्वारा गुप्त रूपमा चर्चमा प्रवेश गर्छ अनि त्यो मानिस हामी हुन सक्छौँ। त्यसैले त हामी होसियार हुनुपर्छ, हामी होसियार हुन्छौँ, सँगै जिउने कोसिस गर्छौँ, एकअर्काको चासो राख्छौँ, एकअर्कालाई सहायता गर्छौँ, बाइबल अनुसार सही बुझाइ प्राप्त गर्नलाई एकअर्कालाई हामी तालिम दिन्छौँ, एकअर्कालाई निरन्तर होसियार गराउँछौँ। हाम्रो सङ्गति, हाम्रो भेट, चेलापन अनि अतिथि सत्कार त्यसैको निम्ति अस्तित्वमा छ। अब हामीले आफैलाई प्रश्न गर्नै पर्छ कि म ख्रिस्टको कस्तो चेला हुँ? परमेश्वरको वचन अनि सुसमाचारप्रतिको मेरो बुझाइ कस्तो छ? मेरो ज्ञान र मेरो जीवन अर्थात् मेरो बुझाइ र मेरो गराई मेल खान्छ कि खाँदैन? म चर्चको कस्तो सदस्य हुँ? म कसरी अरूको सेवा गरिरहेको छु? हामीले हाम्रो भलाइको निम्ति हामीलाई प्रदान गरिएको अनुग्रहका माध्यमहरूको व्यवस्था गरेका छौँ, जसको माध्यमद्वारा हामी वृद्धि हुन्छौँ। पर्गामोनको चर्चले आफ्नो शुद्धता कायम राख्न चुकेका छन्। तिनीहरूले संसारसँग सम्झौता गरेका छन् अनि यसको निम्ति सिङ्गो चर्च जिम्मेवार छ। अब तिनीहरूसँग भएको एउटै एकमात्र उपाय भनेको पश्चाताप गरेर ख्रिस्ततर्फ फर्कनु हो। यसले हामीले हाम्रो वचनको चौथो बुँदामा ल्याउँदछ, पश्चातापको आह्वान र न्यायको चेतावनी। पद सोह्र यस कारण भन्ने शब्दसँग सुरु हुन्छ, जसको प्रयोग बाइबलमा तार्किक कुराहरूलाई जोड्न र कुराहरूको निष्कर्ष, निचोड वा परिणामलाई बताउने निम्ति गरिन्छ। यसले विश्वास र कामलाई जोड्ने पुलको रूपमा पनि काम गर्छ। अब पर्गामोनको चर्चले गर्नुपर्ने एउटा कुरा छ, सोह्र पदमा तिनीहरूलाई पश्चाताप गर्ने आज्ञा गरिएको छ, साथै यदि त्यसो नगरेमा के हुन्छ भनेर चेतावनी पनि दिएको छ। अब पर्गामोनको चर्चको निम्ति पश्चाताप कस्तो देखिन्छ? पश्चाताप भनेको सामान्य अर्थमा पापबाट ख्रिस्ततर्फ फर्कनु हो। पर्गामोनको पाप के थियो? मूर्ति पूजा र व्यभिचार। अब तिनीहरूको निम्ति पश्चाताप भनेको मूर्ति पूजा र व्यभिचार गर्न छोड्नु हो। कोही कोही बालाम र निकोलाइटसहरूको शिक्षा पालन गरिरहेका छन्, तर सोह्र पदमा सिङ्गो चर्चलाई प्रस्ताव गर्न आज्ञा गरिएको छ। यहाँ जो मूर्ति पूजा र व्यभिचारमा संलग्न छन् तिनीहरूले पश्चाताप गर्न भनिएको छैन। चर्च फेरि पनि चर्च यसका सदस्यहरू भएकोले चर्चमा हुने सम्पूर्ण कुराको श्रेय र दोष चर्चलाई जान्छ। प्रशंसा हुँदा सिङ्गो चर्चको हुन्छ, त्यसै गरी दोष लाग्दा सिङ्गो चर्च दोषी हुन्छ। हुन त जो पापमा संलग्न छन् तिनीहरूले पश्चाताप गर्छन्, तर एक अर्थमा चर्चले पश्चाताप गर्छ। तर यहाँ दोष झुटो शिक्षा मान्नेहरूको मात्रै होइन के भन्नु, तर त्यो अवस्थामा आउन दिने र तिनीहरूलाई त्यस्तै अवस्थामा रहन दिने चर्चको पनि हो। आजको धेरै चर्चहरू पर्गामोनको चर्च जस्तै छन्, र इतिहासका धेरै चर्चहरू पनि पर्गामोनको चर्च जस्तै थिए। संसारभन्दा अलिकति पनि भिन्न नदेखिने मानिसहरू चर्चहरूमा कुनै असहजता बिनै रहन पाउँछन्। यसले त लाग्छ चर्चलाई यसको शुद्धतासँग कुनै सरोकार छैन। अझ विभिन्न रणनीतिहरू अपनाएर चर्चहरूले मानिसहरूलाई आफूतिर आकर्षित गर्ने गरेको पाइन्छ। चर्च सभा हो कि सांसारिक कार्यक्रम, भिन्न त छुट्याउन गाह्रो हुन्छ। चर्चहरू मानिसहरूको रुचि अनुसार बन्दै जाँदैछन्, न कि ख्रिस्टको इच्छा अनुसारको। चर्च ख्रिस्टको हो र यसलाई हामीले आफ्नो रुचि अनुसारको बनाउने छुट हामीसँग छैन। तर विडम्बना, आज चर्चहरू संसार जस्तै बन्दै जाँदैछन्। चर्च संसारभन्दा फरक हुनलाई र ख्रिस्टको प्रतिनिधित्व गर्नलाई संसारमा अस्तित्वमा छ, अनि हामी संसार जस्तै भएर त्यसो गर्न सक्दैनौँ, किनकि हामी संसारभन्दा अलग हुन बोलाएका छौँ। रोमी 12 अध्यायको 2 पदले भन्छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो। त्यसै गरी दोस्रो कुरन्थी 6 अध्यायको 17 पदले भन्छ, यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग हो, परमप्रभु भन्नुहुन्छ। त्यसै गरी पहिलो यूहन्ना 2 अध्यायको 15 पदले भन्छ, संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। अङ्ग्रेजीमा एउटा भनाइ छ, यु विल बिकम वाट यु इट। बाइबलमा पनि त्यस्तै एउटा भनाइ छ, खराब सङ्गतले असल चरित्रलाई बिगार्छ। यो रातारात हुँदैन, यसको निम्ति समय लाग्छ, तर यो कुरा निश्चित छ कि यो कुरा पक्का हुन्छ। सम्झौताले कसरी काम गर्छ र पापले मानिसलाई कसरी फेला पार्छ भन्ने कुरालाई बुझाउन एकजना प्रचारकले भनेको कुरा मलाई याद आउँछ। एउटा बिउ रोडमा पऱ्यो भने त्यसलाई गाडीले कुल्दिन्छ र त्यो धुलो पिठो हुन्छ र त्यसको कहानी त्यही समाप्त हुन्छ। तर त्यो बिउ रोडको छेउमा पऱ्यो भने जहाँ त्यसले जमिन पाउँछ त्यो उम्रिन्छ, त्यो बिस्तारै बढ्न थाल्छ, तर त्यो अझै सानै हुन्छ। चाहे खण्डमा त्यसलाई सजिलै उखेलेर फाल्न सकिन्छ, तर त्यसलाई व्यवस्था गरियो भने त्यो बढेर उखेल्न नसक्ने भन्छन्, तर त्यसलाई काटेर भने अझै पनि सजिलै फाल्न सकिन्छ, तर त्यसलाई त्यसै छोडिन्छ, किनकि त्यसले अब छारीको काम गर्न थाल्छ, त्यसको फेदमा शीतलता प्राप्त हुन्छ, यसो हेर्दा राम्रो पनि देखिन्छ, तर अब त्यो बढेर यति ठुलो हुन्छ कि त्यसका हाँगाहरूले रोडको पालीसम्म ढाकिदिन्छन्। हाँगाहरू अझै काट्न सकिन्छ, काट्न सकिएलान्, तर त्यसले मात्र समस्याको समाधान हुँदैन, किनकि अब त्यसका जराहरू रोडलाई छिचोलेर बाहिर निस्कन्छन्, जसले रोडलाई भित्रबाट पूर्ण रूपमा बिगारिसकेको हुन्छ। कुनै बेलाको त्यो सानो बिरुवा जसलाई सजिलै उखेलेर फाल्न सकिन्थ्यो र फाल्नु पर्थ्यो, तर अहिले त्यो ठुलो भएको छ, यति ठुलो भएको छ कि यसले सम्पूर्ण रोडलाई नै बिगारिदियो। प्रियहरू, सम्झौताले ठ्याक्कै त्यसरी नै काम गर्छ। सुरुमा यो सानो हुन्छ, हेर्दा क्युट देखिन्छ, यससँग खेल्न रमाइलो हुन्छ, तर यो बढेर यति ठुलो हुन्छ कि अब यसले तपाईँलाई खेलाउन थाल्छ, सम्झौताको पापले धेरैको जीवनलाई बर्बाद पारेको छ। एउटा सङ्गति छुटाउँदा अर्को सङ्गतिलाई छुटाउन सहज बनाइदिन्छ। एक दिनको बाइबल अध्ययनले अर्को दिन र थाहै नपाई तपाईँका दिनहरू हप्तामा र हप्ता महिनामा र महिना वर्षमा परिणत हुन्छन्। अब तपाईँलाई लाग्न थाल्छ मलाई यसको खाँचो छैन किनकि म त विश्वासमा पाएको मान्छे हो, मलाई सिक्न जरुरत छैन, म त सिकाउने मान्छे हो, मलाई कसैको सहायता खाँचो छैन, मलाई कसैले खोजिरहनु जरुरत छैन, म हराएको छैन, म हराउँदिनँ पनि। प्रियहरू, पापले नयाँ र पुरानो विश्वासी, सानो र ठुलो विश्वासी केही छुट्याउँदैन। पापले सबैलाई फेला पार्छ। यदि हामी जागर रहन, सचेत रहन, होसियारी अपनाउन, वचनका चेतावनीहरू लिँदै झुन्डमा रहन चुक्यौँ भने हामी पनि सजिलै लड्न सक्छौँ। किनकि हामी सधैँ भन्ने गर्छौँ, एउटा क्रिस्चियन चर्च समुदायमा सुरक्षित रहन्छ जसरी एउटा भेडा बगालमा सुरक्षित रहन्छ। तर अझै पनि हामीले उहाँका आज्ञा पालन गर्न, पश्चाताप गरी उहाँमा फर्कन इन्कार गऱ्यौँ भने उहाँले हामीलाई त्यत्तिकै छोडिदिनुहुन्न। उहाँ प्रेम मात्र होइन तर धर्मी न्यायकर्ता पनि हुनुहुन्छ र उहाँको र उहाँले पापलाई घृणा गर्नुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ। प्रियहरू, हामीसँग भएको एउटै छनौट भनेको पश्चाताप गरी उहाँमा शरण लिने हो, किनकि अर्को छनौट भनेको उहाँको न्यायको सामना गर्न तयार हुनु हो। हामी उहाँको न्यायको सामना गर्न सक्दैनौँ किनकि हामीसँग त्यो सामर्थ्य छैन, हामी उहाँलाई रिजाउन सक्दैनौँ किनकि हामीसँग उहाँलाई मनपर्ने कुरा केही पनि छैन। अनि हाम्रा सबै असल कामहरू त उहाँको अघि फोहोर झुत्रा झैँछन्, न त उहाँलाई कुनै कुराको खाँचो छ जुन दिएर हामी उहाँलाई फकाउन सक्छौँ, किनकि सारा ब्रह्माण्ड त उहाँकै हो। हामी उहाँलाई छल्न सक्दैनौँ किनकि सबै कुरा उहाँको अगाडि छर्लङ्ग छ, स्पष्ट छ। मित्रहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले गर्न सक्ने एउटै कुरा भनेको आत्मसमर्पण हो, आफ्ना पापहरूबाट फर्की ख्रिस्टमा भरोसा गर्नु हो, किनकि तपाईँसँग अर्को विकल्प छैन। पापले केवल प्रतिज्ञा मात्र गर्छ तर पुरा गर्न सक्दैन। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने पापबाट पश्चाताप गर्नुको विकल्प तपाईँसँग छैन, किनकि पश्चाताप नगर्नेहरूलाई तरवारले न्याय गर्न उहाँ चाँडै आउँदै हुनुहुन्छ। केवल ख्रिस्टले आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ, यसले हामीले हाम्रो वचनको पाँचौँ तथा अन्तिम बुदाउ ल्याउँदछ, विजेताको इनाम। पद सत्र, जसको कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, जसले जित्छ त्यसलाई म गुप्त मन्नको केही भाग दिनेछु र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु जो पाउनेले बाहेक अरू कसैले जान्दैन। पवित्र आत्मा बोल्नुहुन्छ, यसको अर्थ उहाँ शक्ति मात्र होइन तर एक व्यक्ति हुनुहुन्छ, उहाँ त्रिएक परमेश्वरको तेस्रो व्यक्ति हुनुहुन्छ। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ र उहाँले वचनलाई लिएर काम गर्नुहुन्छ, जस्तो कि यहाँ उहाँले यीशुका वचनलाई लिएर उहाँको मण्डलीहरूलाई बताइदिनुहुन्छ कि यीशु आफ्नो मण्डलीहरूबाट के चाहनुहुन्छ। यीशु उहाँको चर्चहरूले पश्चाताप गरेको चाहनुहुन्छ, पश्चाताप नगर्नेहरू न्यायमा पर्नेछन् र उहाँको न्यायले तिनीहरूलाई अनन्त मृत्यु अर्थात् नरकमा पुर्याउनेछन् जहाँ तिनीहरू सदा सर्वदा दण्डित हुनेछन्। मित्रहरू, त्यो अनन्त नरकबाट बस्ने, त्यो अनन्त मृत्युबाट बस्ने एउटै उपाय आफ्ना पापहरूबाट पश्चाताप गरी ख्रिस्टमा शरण लिनु हो। जस्तै हाम्रा पापहरू क्षमा गरी हामीलाई अनन्त मृत्युबाट बचाउन सक्नुहुन्छ, किनकि त्यसैको निम्ति येशु ख्रिस्ट आजभन्दा 2000 वर्ष अघि यस संसारमा कन्याको कोखबाट जन्म लिएर आउनुभयो। हाम्रो साटोमा सिद्ध आज्ञाकारिताको जीवन उहाँले जिउनुभयो र हाम्रो पापको दण्ड भोग्दै क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र मरेको तेस्रो दिनमा मृत्युमाथि विजय भई पुनरुत्थान हुनुभयो, उहाँ स्वर्गमा चढिजानुभयो र परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनुहुन्छ। स्वर्ग र पृथ्वीमा समस्त अधिकार उहाँलाई दिएको छ, अब उहाँले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुन्छ किनकि धारिलो दुईधारे तरवार उहाँको साथमा छ। त्यसैले म तपाईँलाई आग्रह गर्छु, कृपया न्यायबाट बस्न आफ्नो पापहरूबाट पश्चाताप गरी ख्रिस्टमा शरण लिनुहोस्। र तपाईँ बाँच्नुहुनेछ। त्यसैले जसले पश्चाताप गर्छ, जो अन्तिमसम्म स्थिर रहन्छ, जो विजयी हुन्छ, तिनीहरूलाई उहाँले दुईवटा कुराको प्रतिज्ञा गर्नुभएको छ, गुप्त मन्न र नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर। मन्नको बारेमा हामीलाई थाहा छ, मन्न पुरानो करारमा इस्रायलीहरूलाई उजाड स्थानमा परमेश्वरले जुटाउनु भएको खानेकुरा थियो, जुन तिनीहरूले 40 वर्षसम्म खाए र मरे। तर त्यो मन्नले स्वर्गबाट ओर्ली आउने साँचो मन्नको सङ्केत गरिरहेको थियो। युहन्ना 6:51 यसले भन्नुहुन्छ, स्वर्गबाट ओर्ली आएको जिउँदो रोटी म नै हुँ, कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ, र जुन रोटी म संसारका जीवनको लागि दिनेछु त्यो चाहिँ मेरो देह हो। गुप्त मन्नले अनन्त जीवनलाई जनाउँछ जुन उहाँले प्रतिज्ञा गर्नुभएको छ, र सेतो पत्थर जसमा नयाँ नाउँ लेखिएको हुनेछ र जसले त्यो पाउँछ त्यसले मात्र त्यो नाउँ के हो भन्ने जान्दछ, अनि उहाँले जान्नुहुन्छ जसले त्यो दिनुहुन्छ। यो केवल दिने र लिने बिचमा सीमित हुनेछ। यसको अर्थ हामी हाम्रो मुक्तिदातासँग घनिष्ठ अथवा निकट सम्बन्धमा हुनेछौँ। यसले निकटता अर्थात् घनिष्ठतालाई जनाउँदछ। मानिसहरू किन मूर्ति पूजामा संलग्न हुन्छ? किनकि त्यसबाट उनीहरू केही पाउने अपेक्षा गरिरहेका हुन्छन्, आफ्नो निम्ति, आफ्नो स्वार्थ पुरा गर्न, आफ्नो दुनो सोच्याउन, ताकि तिनीहरूको भलो होस् अनि तिनीहरू सन्तुष्ट हुन सकुन्। मानिसहरू किन व्यभिचारमा संलग्न हुन्छन्? यसको बारेमा पनि हामी मूर्ति पूजाको जस्तै कुराहरू भन्न सक्छौँ। हामी यसबाट केही पाउने अपेक्षा गरिरहेका हुन्छौँ, जुन दुई पक्षबीच स्थापित हुन्छ। सायद हामी सुमधुर सम्बन्ध स्थापना गर्न खोजिरहेका हुन्छौँ, सायद हामी अपनत्वको भावना खोजिरहेका हुन्छौँ। याद गर्नुहोस्, पापले केवल प्रतिज्ञा मात्र गर्छ। जुन कुरा मूर्ति पूजा र व्यभिचारद्वारा इस्रायलीहरू र पर्गामोनको चर्चले प्राप्त गर्ने इच्छा गरे, त्यो कुरा पापले प्रदान गरेन। न त तपाईँले आशा गरेको कुराहरू नै पापले प्रदान गर्न सक्छ। पापले केवल झुटो आश्वासन मात्र दिन्छ। तपाईँ यसको बहकामा पर्नु हुँदैन, किनकि यसले तपाईँलाई अझ असन्तुष्ट र दयनीय बनाएर छोड्छ। प्रतिज्ञा गर्नुहुने र त्यसलाई पुरा गर्नुहुने एक मात्र हुनुहुन्छ, यसु कहाँ हुनुहोस्। केवल उहाँले मात्र हामीलाई सधैँभरि सन्तुष्ट पार्न सक्नुहुन्छ। केवल उहाँसँगको सम्बन्ध मात्र साँचो सम्बन्ध हो, जुन अनन्तसम्म रहिरहन्छ। त्यसो भए के कष्टको सामना गरिरहँदा पनि हामीले पाप गर्न सम्भव छ? झनै धेरै। के परिस्थिति अनुसार परमेश्वरले पापलाई लिएर फरक व्यवहार गर्नुहुन्छ? गर्नुहुन्न। परमेश्वरले पापलाई लिएर सधैँ घृणा गर्नुहुन्छ, न्याय गर्नुहुन्छ। के कष्टको समयमा चर्चले पापलाई नजरअन्दाज गर्न मिल्छ? मिल्दैन, किनकि कष्ट चर्चको भलाइको निम्ति हो। कष्टको समयमा हाम्रो एकमात्र आशा क्रुसमा कष्ट भोग्नुहुने ख्रिस्ट हुनुहुन्छ। हामी निश्चिन्त भएर उहाँका आउन सक्छौँ, किनकि उहाँलाई हाम्रो बारेमा थाहा छ। अनुस्मरण।